الله وملائكته يصلون على النبي، يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما. اللهم صل على محمد وآل محمد. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. ولا تحسبن الذين قتلوا في سبيل الله أمواتا، بل أحياء يرزقون. فرحين بما آتاهم الله من فضل، ويستبشرون بالذين لم يلحقوا بهم من خلفهم ألا خوف عليهم ولا هم يحزنون. يستبشرون بنعمة من الله وفضل وأن الله لا يضيع أجر المؤمنين. الذين استجابوا لله والرسول من بعد ما أصابهم القرح للذين أحسنوا منهم واتقوا أجر عظيم. الذين قال لهم إن الناس قد جمعوا لكم فاخشوهم فزادهم إيمانا
فاخشوهم فزادهم إيمانا وقالوا حسبنا الله ونعم الوكيل. يستبشرون بنعمة من الله وفضل وأن الله لا يضيع أجر المؤمنين الذين استجابوا لله والرسول من بعد ما أصابهم القرح للذين أحسنوا منهم واتقوا أجر عظيم الذين قال لهم الناس إن الناس قد جمعوا لكم فاخشوهم فزادهم إيمانا وقالوا حسبنا الله ونعم الوكيل. صدق الله العلي العظيم.
أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي نبرى قلوب العارفين بنور معرفته وأثبت فؤاد أنبيائه وأوليائه بقصص الأنبياء والمرسلين وأكمل إيمان المسلمين والمؤمنين بولاية علي أمير المؤمنين عليه السلام. والصلاة والسلام والتحية والكرام على أفضل الموجودات العبد المؤيد والرسول المسدد المصطفى الأمجد المحمود الأحمد أعني أبا القاسم محمد صلى الله عليه وسلم وعلى روحه ونفسه وصهره وبسيه سيد الأتقياء والأصفياء مولى الموالي إمام المتقين علي بن أبي طالب عليه الصلاة والسلام وعلى أوصيائه لا سيما بقية الله في الأرضين روحي وارواح العالمين لتراب مقدمه الفدا واللعنة الدائمة على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال رسول الله صلى الله عليه وآله وسلم: الحسن والحسين سيدا شباب أهل الجنة. میں سب سے پہلے آپ تمام حضرات کو ولادت با سعادت حضرت امام حسن مشتبہ علیہ الصلوۃ والسلام پہ مبارکباد پیش کرتا ہوں اور دعا کرتا ہوں کہ پروردگار سب کو اپنی بارگاہ میں سلامت رکھے صحت کے ساتھ. ایسٹ لندن کے مؤمنین نے، امامیہ مشن ایسٹ لندن نے درخواست کی تھی اس جشن کے لیے. میں آپ سب لوگوں کے لیے دعا گو ہوں. مجھے معلوم ہے کہ آپ میں سے بہت سے بیمار ہیں اور بہت سیریس ہیں. پروردگار آپ سب لوگوں کو صحت کاملہ عاجلہ عنایت فرمائے اور خداوند سبحان آپ سب لوگوں کی توفیقات میں اضافہ فرمائے. याद रखिएगा कि माह रमज़ान में आपका अजर बीमारी वैसे ही जो है मोमिन के लिए रहमत है, यानी बीमारी परेशानी गुनाहों का कफ़ारा है। और अल्लाह सुबहान व तआला जब बीमारी भी परेशानी भेजता है तो उसके बाद फिर आसाइशें भेजता है, और दूसरों के लिए वबाएँ जो हैं वो अज़ाब हैं मोमिन के लिए, रसूल खुदा के मानने वाले के लिए और अहले बैत अलैहिस्सलाम के मानने वाले के लिए। ये बीमारियाँ परेशानियाँ वबाएँ जो हैं वो रहमत हैं, रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम फरमाए। तो आपको खुदावंद मुताल सबको सलामत रखे, सेहत व सलामती इनायत फरमाए, और परवरदगार जो है आप लोगों को सुरखरू फरमाए। ये जितनी भी आजमाइशों से आप गुज़र रहे हैं खुदा आपको इनमें कामयाब फरमाए। ये बीमारियाँ परेशानियाँ जो हैं वो दुनिया में सख्तियाँ आना अल्लाह की खुशनुदी की अलामत हैं। अगर एक मोमिन को 40 दिन तक कोई भी आजमाइश ना आए तो उसे जो है सजदे में चले जाना चाहिए कि परवरदगारा क्या तूने मुझे अपने बंदों की फहरिस्त से निकाल दिया, तब परेशानी की बात है। बीमारियाँ परेशानियाँ आना कोई परेशानी की बात नहीं। विलादत बासआदत है इमाम हसन मुश्तबा अलैहिस्सलाम की, और आप लोगों को इस विलादत पे मैं चंद इमाम हसन मुश्तबा अलैहिस्सलाम की ज़िंदगी से मतलब पेश करना चाहता हूँ। मौला इमाम हसन मुश्तबा अलैहिस्सलाम के बे इंतहा वाक़यात व मोजज़ात हैं। आपकी शजाअत, आपकी शजाअत से मुतालिब इतना ही कहूँगा कि जिनकी शुजात को अगर आपने समझना हो तो बस इतना ही काफ़ी है कि हज़रत अब्बास की शुजात दुनिया में मशहूर है, और हज़रत अब्बास अलैहिस्सलाम चाहे वो तलवार बाजी हो, नेज़ा अंदाजी हो, तीर अंदाजी हो, कोई भी रज़्म का जो उसूल है हज़रत अब्बास अलैहिस्सलाम के, तो हज़रत अब्बास उसमें कमाल पे हैं। और हज़रत अब्बास के उस्ताद इन तमाम के तमाम जंगी आलात के चलाने में इमाम हसन मुश्तबा अलैहिस्सलाम, मौला इमाम हसन मुश्तबा अलैहिस्सलाम ने हज़रत अब्बास को जंग करना सिखाई थी। जनाब अब्बास के तमाम जवानान बनी हाशिम हज़रत अब्बास अलैहिस्सलाम के शागिर्द हैं, सिवाय मौला सजाद के बाकी सब जनाब अब्बास के शागिर्द, तो जनाब अब्बास मौला हसन के शागिर्द, हज़रत अली अकबर, हज़रत कासिम, हज़रत उनहो, ये सब के सब जनाब अब्बास के शागिर्द, और वो मौला इमाम हसन मुश्तबा। इमाम हसन मुश्तबा अलैहिस्सलाम का रुतबा मकाम ये है कि रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम ने आपको आगोश में लिया, चूमा, और चूमने के बाद कहा अल्लाहुम्मा इन्नी उहिब्बुहु, परवरदिगारा मुझे हसन से बड़ी मोहब्बत है, फअहिब्बुहु व अहिब्ब मन युहिब्बुहु, तो इससे मोहब्बत कर और उससे मोहब्बत कर जो हसन से मोहब्बत करे। तो मौला हसन मुश्तबा अलैहि सलाम के इल्म से मुतालिक बस एक वाक्य पेश करूँगा, मैं जल्दी आगे बढ़ूँगा कि जब रसूल खुदा सल्लल्लाहु अलैहि वसल्लम मस्जिद नबवी में तशरीफ़ फरमा थे तो उलमा ने यह बयान फरमाया है कि एक मरतबा हज़रत खिज़र अलैहिस्सलाम, नबी खिज़र जो हैं वो आए मस्जिद नबवी में, और आने के बाद कहा या रसूल अल्लाह मुझे कुछ सवालात हैं जो मैं करना चाहता हूँ, कई दिनों से तंग करें। कहा फरमाइए, सवाल कीजिए, मेरा बेटा आपके सवालों के जवाब देगा। उन्होंने कहा मैं अपनी ज़बान में सवाल करूँगा। बहरहाल इब्रानी में उन्होंने सवाल किए, जो भी सवालात किए इमाम हसन मुश्तबा ने जवाब दिए, और वो तारीफ़ करके उठे और जाके वापस चले गए। सहाबा परेशान, ये कौन थे और ये कैसे, इमाम हसन ने कहाँ ज़बान सीखी, इनकी ज़बान कैसे जानते थे। मैंने मुस्कुराए कहा डरने की परेशानी की बात नहीं, मेरा भाई खिज़र था, कई दिनों से इन्हें सवालात तंग कर रहे थे, तो ये मेरे बेटे हसन ने इनके सवालों के जवाब दिए, उन्हें तो शफी हुई। आपके जहनों में अगर सूरह कहफ हो तो सूरह कहफ के अंदर अल्लाह इरशाद फरमाता है कि जब जनाब मूसा को अल्लाह ने सिखाने के लिए भेजा तो जनाब खिज़र के पास भेजा, जनाब खिज़र के पास सीखने के लिए आए जनाब मूसा, उल अज़म पैगंबर, जनाब मूसा को सीखना हो तो खिज़र के पास जाएं, और जब जनाब खिज़र को सीखना हो तो इमाम हसन मुश्तबा अलैहिस्सलाम के पास आए। अब सोचिए इमाम हसन मुश्तबा का मकाम क्या है कि उनसे सीखने के लिए हजरत खिज़र आते हैं, ہم ایسے امام علیہ السلام کے ماننے والے ہیں اور آج ان کے فضائل پیش کر رہے ہیں کہ جن سے انبیاء علیہ السلام جنہیں سلام کرتے ہیں. جناب ختم مرتبت کے بعد جو ہے وہ امام حسن مجتبیٰ نے ایک مرتبہ دیکھا کہ خلیفہ صاحب جو ہیں وہ ان کے ممبر پہ تشریف رسول خدا کے ممبر پہ بیٹھ گئے. امام حسن مجتبیٰ مسجد کے سامنے سے گزر رہے تھے, وہاں سے رکے, فوراً مسجد میں آئے, کہا انزل من ممبر ابی, میرے بابا کے ممبروں سے نیچے اترو. اتنا احترام تھا امام حسن مجتبیٰ علیہ السلام کا کہ خلیفہ ممبر سے فوراً نیچے اتر آئے اور امام حسن کو گود میں لیا, کہا کہ بھائی مجھے معاف کریں. اور آپ یعنی بہرحال واقعات ہیں, اہل سنت نے ریاض النظرہ میں لکھا کہ جب اتارا تو کہا کہ بھائی میرے بابا کا ممبر ہے اس میں, میرے نانا کا ممبر, میرے بابا کا حق. بہرحال تو انہوں نے کہا کہ مولا کو جو ہیں وہ امام حسن کو ان کے نانا یاد آ رہے ہیں, کہا نانا یاد آ رہے ہیں لیکن یہ نہیں ہے, میرے بابا کا حق ہے. بہرحال تو امام حسن مجتبیٰ علیہ الصلاۃ والسلام کا یہ مقام اور رتبہ ہے کہ ان سے اگر سوال کیے کسی نے تو آپ نے بر وقت اسی وقت جواب دیا. جب کسی نے کہا کہ آپ بتائیے 10 ایسی چیزیں جو ایک سے زیادہ سخت دوسری ہو, علم امام حسن مجتبیٰ علیہ السلام کو پیش کر رہا ہوں, ایک سے زیادہ سخت دوسری ہو, تو آپ نے کہا کہ 10 چیزیں فوراً گئیں اسی وقت. وہ سوچ رہا ہوگا کہ بھی میں سوال کروں گا, مولا سوچیں گے, مہلت مانگیں, 10 چیزیں ایک سے زیادہ سخت دوسری. وہ کئی دنوں سے سوچ رہا تھا کیا یہ حل, کیا اس کا حل. تو کہا مولا نے اس کا جواب یہ ہے کہ سب سے زیادہ سخت پتھر, پتھر سخت ہوتا ہے, پتھر سے زیادہ سخت لوہا جو پتھر کو توڑ دے, لوہے سے زیادہ سخت آگ جو لوہے کو پگھلا دے, آگ سے زیادہ سخت پانی جو آگ کو بجھا دے, پانی سے زیادہ سخت ابر بادل جو پانی کو لیے لیے پھرتا ہے, اور اس ابر سے زیادہ سخت ہوا جو کبھی بادل کو ادھر پھینک دیتی ہے کبھی ادھر پھینک دیتی ہے, ہوا سے زیادہ سخت ہوا کا فرشتہ جو ہوا کو چلاتا ہے, ہوا کے فرشتے سے زیادہ سخت ملک الموت جو ہوا کے فرشتے کی بھی روح کو قبض کر لے گا, ملک الموت سے زیادہ سخت موت جو ملک الموت کو بھی آ لے گی, اور موت سے زیادہ سخت امر الہی اللہ کا حکم کہ جو موت کو ٹال دیتا. تو یہ امام معصوم علیہ السلام کا کمال اور ان کا فیض ہے کہ وہ ہر مسئلے کا اسی وقت جواب دے. ایک آدمی نے آ کے خلیفہ سے سوال کیا, کہا کہ بھائی بتائیے, میں حج پہ گیا ہوا تھا اور میں نے احرام کی حالت میں شتر مرغ کے جو ہے وہ انڈے توڑ کے پکا لیے اور وہ کھا لی, تو یہ اب میں احرام کی حالت میں میں نے جو ہے وہ ایسا کیا, بتائیے اس کا کفارہ کیا. انہیں پسینہ آنے لگا, انہوں نے کہا بھائی اسے ابو عبیدہ بن جراح یا عبد الرحمن بن عوف کے پاس, پتہ نہیں کس کا نام لیا, کہا بھائی ان کے پاس بھیجو, وہ اس کے مسئلے کا جواب دیں گے. ابو عبیدہ بن جراح نے کہا مجھے تو خود نہیں آتا, ان کو علی بن ابی طالب علیہ السلام کے پاس بھیج دو. حضرت علیہ السلام کے پاس آئے تو جب سوال لے کے آئے, کہا بہت مشکل سوال ہے, کوئی جواب نہیں دے پا رہا مدینے میں. مولا مسکرائے, دیکھا سامنے دو بچے کھڑے, ان میں سے جس سے چاہو پوچھ لو. امام حسن حسین علیہ السلام کھڑے, اس نے آ کے دیکھا امام حسن علیہ السلام کو, کہا کہ بھی میں یہ کفارے کا سوال آپ سے پوچھ سکتا ہوں. مولا نے کہا سوال کرو. کہا اس طرح سے ایک آدمی نے جو ہے وہ, میں نے بلکہ وہ اپنے متعلق, میں نے جو ہے شکار کر لیا, احرام کی حالت میں میں نے جو ہے وہ شتر مرغ کے انڈے توڑے اور وہ میں نے پکا کے کھا لیے. تو مولا نے کہا کہ جو ہے وہ اونٹنیوں کو حاملہ کرو گے اور ان کا جو بھی بچے پیدا ہوں گے وہ راہ خدا میں حاجیوں کے حج کے لیے تم خرچے پہ دو گے کفارے کے طور. امام صاحب مسکرائے, کہا کہ بیٹا مسئلے کا جواب آپ نے صحیح دیا, لیکن بہت سے جو ہیں وہ حمل گر جاتے ہیں, تو اس کا حل کیا ہے؟ تو آپ امام حسن مصطفیٰ علیہ السلام نے فرمایا, تو کہا بابا بہت سے انڈے بھی تو گندے ہوتے ہیں, انڈے بھی تو ضائع ہو جاتے ہیں, سارے انڈوں میں سے تو بچے نہیں نکلتے. مولا امیر المومنین نے فوراً چوما, کہا ہاں یہی جواب ہے. علم امام حسن مصطفیٰ, علم امامت یہ ایسی شے ہے کہ جو انسان کے لیے ہمیشہ उसमें पैगामात हैं, उसमें दर्स हैं, उसमें सबक है। तो इमाम हसन मुज्तबा अलैहिस्सलाम बहरहाल एक मरतबा खुद एक बादशाह ने कुछ सवालात किए और वो सवालों के जवाब नहीं आ रहे थे किसी को भी, तो उन्होंने कहा कि भई ये सवालात कैसे किए जाएं। तो बहरहाल उसने सवाल किया, पहला सवाल खलीफा से किया, उनको नहीं आया जवाब। दूसरा उनका सवाल, छह सवाल का कुछ जवाब नहीं आ रहा, क्या करूं। तो बहरहाल वो बाहर निकला, ज़कात लेके आया था बहुत ज़्यादा, वाकया आपने सुन रखा होगा। तो जब बाहर आया तो उस वक्त दीन की तौहीन करने लगा कि भाई ये सोना ज़कात मैं किसे दूँ, बादशाहों की तरफ से ये नहीं, कोई सवालों के जवाब नहीं दे पा रहा। तो उसने फिर दोबारा सवाल किया कि कोई है ये, माज़ाल्लाह दीन झूठा मालूम होता ये। तो जनाब सलमान ने कहा मेरे साथ चलो, मैं तुम्हें ऐसे दर पे ले जाऊंगा कि जहां हर मुश्किल की मुश्किल कुशाई होती। लेके आए दरे जनाब सगीदा पे, बीबी ने कहा सलमान क्या बात है, कहा कि बीबी जनाब अमीर से कहें बाहर तशरीफ लाएं, इस्लाम पे वक्त आन पड़ा। कहा वो यहूदी के बाग में काम करने गए। जनाब सलमान फौरन लेके चले, कहा मेरे साथ चलो। अब वो आदमी ये सोचने लगा कि भाई ये जो तख्त पे बैठा ये जवाब नहीं दे पा रहा, वो जो बाघों में काम कर रहा वो कैसे जवाब देगा। बहरहाल आए और आने के बाद एक मरतबा देखा तो जनाब सलमान ने आवाज़ दी जनाब अमीर अलैहिस्सलाम को, या अली तशरीफ लाइए मौला, या अमीर अलमोमिनीन आके सवाल जवाब दे। अब मौला जब काम कर रहे थे तो आपके पांव गारे में भरे हुए थे, हाथ में गोदाल या जो भी औजार थे। आए उसने देखा कि भाई लिबास सादा लिबास, पाँव में गारा, जिस्म पे खाक दौड़ रही है। जनाब सलमान को देखा, कहा ये मेरे सवालों के जवाब देंगे। जनाब अमीर अलैहिस्सलाम को जलाल आया, आपने कहा मैं नहीं, वो जो सामने बच्चा खड़ा है ना इमाम हसन अलैहिस्सलाम की तरफ इशारा करके कहा वो तेरे सवालों के जवाब देगा। 9 बरस के इमाम हसन, उसने इमाम हसन अलैहिस्सलाम को देखा, जनाब सलमान से कहा ये चेहरे से ही मासूम लग रहा है, बिल्कुल मासूम सा बच्चा, इतने मुश्किल सवाल, ये बच्चा मेरे सवालों के जवाब देगा। इमाम हसन मुज्तबा ने कहा तू सवाल पहले करेगा या मैं जवाब पहले दूं। अब उसको एहसास हुआ, कहा ठीक है बताइए फिर जवाब दीजिए। फिर मौला ने कहा तेरे जो है वो 6 सवाल है, पहले सवाल के 3 से। इमाम ने एक एक करके उसके सारे सवालों के जवाब दिए, सवालों के जवाब दिए। उसने कहा बरखुदार आज के बाद से आपको और आपके बाबा को इस बाग में काम करने की जरूरत नहीं होगी, इतना सोना मैं लेके आया हूं ज़कात में। इमाम हसन मुज्तबा मुस्कुराने लगे, कहा बाबा जान क्या हुक्म है। कहा बेटा ये सारा का सारा सोना फकराए मदीना में तकसीम कर दें। वो आदमी मुतहय्यिर परेशान खड़ा था, कभी ये समझ में नहीं आ रहा इतना सोना मिलके कौन खर्च करता है, उसे कौन समझाए ये मजबूरन काम नहीं कर रहे, ये मुश्किल कुशा हैं और इनके इख्तियार में पूरी विलायत है। हम आइम्मा अहले बैत अलैहिस्सलाम के मानने वाले, इमाम हसन मुज्तबा के बेइंतहा मुजज़ात हैं, ये इल्म इमामत है कि कहीं इमाम ये नहीं कहते कल क्या होगा या मुझे नहीं मालूम या किसी और से पूछ के बताऊंगा कल बताऊंगा, नहीं, जहां सवाल हो इल्म उसी वक्त जवाब देंगे। तो मैंने इमाम की जो है वो शुजात को पेश कर दिया मुख्तसर सा। शुजात यह है कि जब सिफीन में हमला हुआ और एक मरतबा शाम वालों ने कब्जा कर लिया, मुआविया ने हुक्म दिया अपनी फौज से कि बंद कर दो पानी अली की फौज का, तो एक मरतबा जब अमीरुल मोमिनीन से लोगों ने कहा कि भाई शाम वालों ने हमारा पानी बंद कर दिया, दरिया पर कब्जा कर लिया, इमाम हसन मुज्तबा तशरीफ फरमाते का बाबा मुझे इजाजत दे मैं पानी छुड़वाना चाहता हूँ। कहा ठीक है बेटा आपको इजाजत। इमाम हसन मुज्तबा आए और आके हमला किया, अकेले इमाम हसन मुज्तबा ने पूरी फौज को दरिया से धकेल के पीछे कर दिया। और जब कब्जा कर लिया तो कहा ठीक है पानी पियो अपनी फौज से। कहा मौला क्या हम इनका पानी बंद कर दें। मौला ने कहा नहीं पानी सबके लिए, इनका पानी मत बंद करो। कहा लेकिन इन्होंने हमारा पानी बंद कर दिया था। कहा हाँ वो उनका किरदार था, ये हमारा किरदार है। तो एक मरतबा पानी दिया, उन्हें भी दिया, यानी इमाम की करम को जूदो करम सखावत कि किसी दुश्मन को भी प्यासा नहीं रखते, इमाम की शजाअत शहामत इल्म कजावत का भी एक मैं आपको सामने फैसला कर दूं। एक मरतबा एक आदमी, ये उदाहरण कूफे का वाकया, एक आदमी जो है वो मौला के पास जाहिर आया एक फैसला लेके, हाँ भाई इस तरह से है। मौला ने कहा नहीं ये यूं नहीं, इस तरह से ये पाक है। कहा नहीं, लेकिन मैंने मिसाल के तौर पे वो दही देखी है या जो भी देखा, और उसमें मैंने देखा किसी ने ऊपर से कुछ खा लिया, और दूर एक कुत्ता खड़ा था, उसके मुंह पे भी एक निशान था। तो इसका मतलब कुत्ते ने कहा, मौलाना ने कहा नहीं, ये जो है वो उसने कुत्ते ने नहीं इसमें मुंह डाला, ये पाक है। उसने बात को नहीं माना, उसने वो दही फेंक दिया। चंद दिन बाद जो है वो एक शोर उठ रहा था, कत्ल हो गया कत्ल हो गया। तो वो एक झाड़ियों में बकरा ज़बह कर रहा था, वहीं से दरख्त के नीचे बकरा छोड़ के वो उठा कहीं किसी ज़रूरी काम से, शोर हुआ बाहर निकला, क्या हुआ? लोगों ने देखा उसके हाथ में छुरी है, खून बह रहा, सब ने पकड़ लिया। कहा तू ही कातिल है, तू ही कातिल। उसने कहा ठीक है मैं ही कातिल हूँ, अगर मैं ना कहता उस वक्त तो कहने लगे ये मुझे मार मार के जान से मार देते। जनाब अमीर के पास लेकर यह आली, हमें एक जिस्म मिला है एक आदमी का, और ये कातिल है। बाज़ औक़ात इमाम के फैसले पे शक करने से इंसान मुश्किलों में मुब्तला हो जाता है। मौला मैंने ने कहा मेरा बेटा हसन मुश्तबा इस मसले का फैसला करेगा। मेरे बेटे मेरे साथ एक मरतबा आए तो कहा कि आप फैसला कीजिए, इमाम हसन मुश्तबा अलैहिस्सलाम से कहा। तो मौला ने कहा भाई ये बेगुनाह है। इतने में एक और आदमी आ गया, उसने कहा भाई मैं कातिल हूँ। कहा भी दो कातिल हो गए एक मकतूल है, का कौन है इनसे कातिल है? मौला ने कहा कि ये दोनों ही, इन दोनों को मैंने माफ किया। कहा कैसे कत्ल हुआ? कहा भाई ये जो आदमी बाद में आया ये कातिल है, वो आदमी कातिल नहीं है, वो एक दरख्त के नीचे जो है झाड़ियों के नीचे कहीं बकरा ज़बह कर रहा था ताकि खून जो है ना उड़े, और वहां जाके देखो बकरा होगा। देखा हाँ मिल गया। कहा ये आदमी ऐसा ही है? उसने कहा हाँ ऐसा ही है, मैं बकरा ज़बह कर रहा था। लोगों ने कहा भाई इसने हमारे सामने करार किया कि इसने कत्ल किया। कभी मैंने उस वक्त अगर ना कहता तो ये मुझे मार मार के जान से मार देते। उनका ये तो कातिल ये कह रहा मैं हूं। मौला ने कहा हाँ ये कातिल है। कहा फिर इसको कैसे माफ किया? कहा इसका मालिक इस पे जुल्म कर रहा था, तजावुज कर रहा था, इसलिए जो है इसने जो है उस पे उसे कत्ल कर दिया अपने आप को बचाने के लिए। और कुरान की आयत है मन कतल नफ्सन बगैर नफ्सन फसादन फिल अर्ज फकअन्नमा कतल नास जमीअ, जिसने भी किसी भी एक नफ्स का कत्ल किया उसने पूरी इंसानियत का कत्ल कर दिया। मन अहया फकद अहया नास, और जिसने एक जान बचाई उसने जैसे पूरी इंसानियत को बचा लिया। इसने एक कत्ल किया था लेकिन इसने फिर एक जान बचाई भी है, और ये बेखता था। इमाम की कदावत सखावत इमाम अलैहिस्सलाम की बे इंतहा सखी बल्कि करीम। नहज बलागा में या किसी और मकाम पे मौला का फरमान है कि लोग चार तरह के होते हैं। बखील, बखील जैसे आप लोग उर्दू में लफ्ज इस्तेमाल करते हैं कंजूस, लेकिन बखील माइजली, जो खर्च नहीं करता, हाथ का तंग, खुद सिर्फ खाएगा दूसरों को बर्दाश्त नहीं करता खाता। तो मौला ने कहा नहज बलागा में कि या मौला का फरमान है कि बखील वो कि जो खुद खाए दूसरों को ना खिलाए। दूसरा लईम, लईन नहीं लईम, लाम हमजा ये मीम लईम, जो ना खुद खाए ना दूसरों को खाने दे, यानी वो दूसरों को खाता नहीं बर्दाश्त करता चाहे उसे खुद भी ना मिले, लईम। तीसरा वो जो सखी, सखी जो खुद भी खाए दूसरों को भी खिलाए। और चौथा करीम, करीम जो खुद ना खाए दूसरों को खिलाए, बेशक मुझे मिले ना मिले। अहले बैत करीम, अल्लाह ने अपना लफ्ज भी ला करीम बताया, अपने नबी को कहा नबीन करीम, नबी जो है वो करीम है, सखी नहीं करीम, और अहले बैत करीम है, कुरान करीम है। ये 14 के 14 करीम है, लेकिन इनमें सबसे करीम इमाम हसन मुश्तबा, करीम है अहले बैत, अहले बैत में सबसे करीम इमाम हसन मुश्तबा अलैहिस्सलाम। इसलिए आज तक दुनिया में इमाम हसन मुश्तबा के नाम से दस्तरखान किया जाता है। मुआविया को हमेशा एक ताज्जुब रहता था कि ये क्या मामला है, हमने इनसे फदक छीन लिया, खिलाफत छीन ली, सब कुछ इनकी जो है दौलत को छीन लिया, लेकिन जब जाओ मदीने हसन मुश्तबा अलैहिस्सलाम का दस्तरखान जारी रहता है। जब जाओ को जो आदमी का क्या हसन मुश्तबा के दस्तरखान पे खा क्या है। मौला हसन मुश्तबा अलैहिस्सलाम बे इंतहा करीम है, आपका जूद व करम सखावत मशहूर है। लोगों को खिलाना, लोगों दूर दूर तक खाना पहुंचाना, एक रिवायत या एक वाक्य नकल किया है बाज उलमा ने, मैं देख रहा था कि हज पे जा रहे थे या उमरे पे जा रहे थे हज पे, 25 इमाम हसन मुश्तबा ने पैदल हज किए, इमाम जफर साहब रिवायत है बिहार में है दाहरान के 25 हज, मैंने एक जगह पे शायद 22 कहा था लेकिन मैंने आज ही रिवायत देखी दोबारा कि नहीं रिवायत में है 25 हज, बाज जगहों पर शायद ज्यादा भी है। तो आपने पाप अदा किए, अफजलुल आमाल अहमजुहा, अल्लाह को, किसी ने कहा मौला के पास घोड़ा है सवारी है सब कुछ है क्यों पैदल जा रहे हैं, कहा अल्लाह को अपने राह में जहमत ज्यादा पसंद है, जो जितनी जहमत उठाता है उतना ही उसका सवाब ज्यादा होता है। एक बार तो हज पे जा रहे थे इमाम हुसैन अलैहिस्सलाम के साथ, तो हजरत अब्दुल्ला इब्ने जाफर तैयार के साथ, तो तीनों हज पे थे, इमाम हसन अलैहिस्सलाम, इमाम हुसैन, हजरत अब्दुल्ला इब्ने जाफर तैयार अलैहिस्सलाम। तो रास्ते में जो है वो खाना पानी सब खत्म हो गया आपका, तो एक झोंपड़ी देखी, देखा वहां पे एक बूढ़ी खातून है, खातून है, कहा कि भाई हम लोग मुसाफिर हैं, कुछ खाने को है पीने का भी, हमारी एक बकरी है, मैं अगर कहें तो आपको दूध दुहा के उसका दे देती, दूध निकाला उसका दूध दे दिया, कहा कि वो कुछ खाने को अगर होता तो। कहा खाने को तो नहीं है कुछ भी, यही बकरी है, लेकिन मैं अब आपसे कहूंगी इसको ज़िबा करेगा, नहीं तुम्हारी कह, बहरहाल उसने कहा कि यार इसको ज़िबा कर ले, ज़िबा किया, उसको पकाया, उसने खाया। हज से कहा भी याद रखना हम लोग मदीने से हैं, कभी ज़रूरत पड़े मदीने आ जाना, और अगर तुम्हें कभी भी कुछ चाहिए हो तो हम, और एक मरतबा मदीने आना हमारे मेहमान, जैसे हम तुम्हारे मेहमान बने। चले गए हज से वापसी पे थे या जैसे भी, उस खातून का शोहर आया, उसने कभी क्या, कभी इस तरह से वो आए थे कुछ लोग, कभी कौन थे, कब, उन्होंने भाई नाम तो मैंने नहीं पूछा, उन्होंने कहा मदीने वाले हैं, कहा हमें तूने बिल्कुल नाचार कर दिया, कुछ उनके अगले चंद दिनों में फाके शुरू हो गए, कहा मदीने चलते हैं, उन्होंने कहा था, दोनों मियाँ बीवी उठे मदीने आ गए, आके मांगने लगे, रास्ते में हसन मुश्तबा ने देखा, फौरन उस खातून से कहा याद है हम तुम्हारे मेहमान थे एक मरतबा, कहा हाँ, कहा आओ आज तुम हमारी मेहमान, कहा अगर एक बकरी आप भी दे दें, इमाम ने 1000, ये खुद अहले सुन्नत ने वाकई लिखा है, एशिया किताबों में नहीं, मैंने देखा एशिया किताबों में अहले सुन्नत से नकल हुआ, शबलंजी ने अपनी किताब में लिखा है बसायरुद दराजात में, शबलंजी ने लिखा, वो कहते हैं कि एक मरतबा इमाम हसन मुश्तबा ने 1000 बकरियां दी उस खातून को, उस शोहर को अपनी तरफ से, कहा ये मेरी तरफ से, वो जो तुमने एक बकरी दी थी हमें खाने के लिए उसके एवज मेरी तरफ से ये 1000 बकरियां, हम मौला इतनी को जरूरत नहीं, हम आप करीम, मैं करना है ये मेरी तरफ से, कहा अभी जाना मत, मेरे भाई हुसैन के पास जाओ वो भी सखी है, वो दोनों मियां बीवी आए, कहा अभी आपके भाई ने हमें कहा कि आपके पास आए हम, आप मौला ने कहा हाँ, कहा मेरी तरफ से भी 1000 बकरियां तुम्हारे लिए, फिर कहा कि भाई बहुत शुक्रिया मौला, में इतने दिन का नहीं रखो, कहा फिर अभी अब्दुल्ला ने जाफर तैयार के पास जाओ, कहा उन्होंने भी कसीर तादाद में उन्हें बकरियां दी, दोनों वापस लौटे, किशोर ने कहा कि अरे हमारी एक बकरी थी आज हम हजारों बकरियों के मालिक हो गए। इमाम हसन मुश्तबा अलैहिस्सलाम का करम ये है, उनकी सखावत ये, बे इंतहा इमाम हसन मुश्तबा अलैहिस्सलाम के मुजज़ात, किरदार इमाम अलैहिस्सलाम का, इमाम का अखलाक और इमाम अलैहिस्सलाम का जूदो करम, कि किसी ने जिस मौके पे जिस जबान में सवाल किया मौला ने उसी जबान में उसी वक्त उसे जवाब दिया। इमाम अलैहिस्सलाम के बेइंतहा मुजज़ात बयान किए गए हैं इमाम हसन मुश्तबा अलैहिस्सलाम के, और आपके इल्म से मुतालिक, जब जनाब अमीर अलैहिस्सलाम ने वसीयत की कि मेरे बाद मेरे बेटे हसन इमाम होंगे, और उस वक्त बहरहाल इमाम ने फिर आके खुतबा दिया, कहा मैं अली मुर्तज़ा का बेटा हूँ, मैं फातिमा ज़हरा का बेटा हूँ, मैं रसूल खुदा का नवासा हूँ, और मक्का मीना हमारे, यानी इमाम ने बहुत तफसीली दिया, اللہ سبحانہ و تعالیٰ نے کہا ہے قرآن کریم کے اندر کہ جو بھی حسنہ انجام دینے کی وجہ لائے تو اللہ کی طرف سے اس کے لیے اچھائی ہے. کہا یہ جو اللہ نے قرآن میں حسنہ کہا ہے یہ ہم آل محمد کی محبت ہے. امام نے خطبہ دیا 15 ماہ رمضان کو 3 ہجری میں امام حسن مصطفیٰ علیہ السلام کی ولادت. حضرت ام الفضل نے جو حضرت عباس کی زوجہ تھیں, حضرت عباس یعنی جناب رسول خدا کے چچا عباس, تو آپ کی چچی آئیں اور آ کے کہنے لگی یا رسول اللہ میں بہت پریشان ہوں, میں نے سب سے خواب دیکھا کہ آپ کا جسم جو ہے وہ جسم کا ٹکڑا جو ہے وہ آپ سے کٹ کے میرے پاس آ گیا, میری گود میں آغوش میں آ گیا. تو پیغمبر مسکرانے لگے کہا یہ پریشانی کی بات نہیں ہے, میرے ہاں ایک نواسا پیدا ہوگا جو میرا جز ہے, میرا ٹکڑا ہے, میرے نور کا حصہ ہے اور اسے آپ بھی اپنی آغوش میں پالیں گی, یہ آپ کو بشارت. اسی طرح سے روایات میں ہے کہ جب امام حسن مصطفیٰ علیہ السلام کی ولادت ہوئی تو رسول خدا جناب امیر علیہ السلام کے گھر آئے, جناب امیر نے فوراً چوما اور جناب رسول خدا کے آغوش میں دیا امام حسن علیہ السلام کو. رسول خدا نے چومنا شروع کیا, زبان چسانا شروع کی, بہت پیار کیا. پوچھا یا علی آپ نے کیا نام رکھا ہے میرے اس نواسے کا؟ کہا یا رسول اللہ میں نے آپ پہ سبقت نہیں لی, آپ پہ پہل نہیں میں کرنا چاہتا, آپ نام رکھیں گے. تو ایک مرتبہ رسول خدا نے ہاتھوں پہ اٹھایا امام حسن کو, کہا کہ میں بھی اللہ پہ پہل نہیں کروں گا, میں سبقت نہیں لوں گا, جو اللہ نام رکھے گا. جناب جبرائیل نازل ہوئے, کہا اللہ سبحانہ وتعالیٰ کہتا ہے یا رسول علی کو آپ سے وہی نسبت ہے جو ہارون کو موسیٰ سے تھی. تو اللہ نے جناب ہارون کو 2 بیٹے دیے تھے, شبر و شبیر, یا شبر و شبیر جیسے ہمارے اردو کہا جاتا ہے, شبر صحیح ہے لفظ اور شبیر یا بہرحال شبیر. تو کہا کہ یہ نام جو ہے ان کے بیٹوں کے تھے جناب ہارون کے, تو اللہ کہتا ہے کہ آپ انہی کے ناموں پہ ان کے اپنے. کہا وہاں ان کی عبرانی زبان تھی, میری زبان عربی ہے اس لیے میں عربی میں نام رکھوں گا. کہا ہاں یا رسول خدا عربی میں رکھے. کہا ٹھیک ہے پھر ان کے نام ہوں گے حسن و حسین, جیسے حسن شبر اور شبیر جیسے وہ حسین. تو یہ اس لیے امام حسن کا نام رکھا حسن, حسن یعنی خوبصورت, جو ہر طرح سے خوبصورت ہو, جس کا اخلاق کردار عمل علم ہر چیز خوبصورت ہو, اسے کہتے ہیں حسن. حسین یعنی خوبصورت, بڑا حسن چھوٹا حسین دونوں بھائی دونوں کے نام اس طرح سے رکھے, دونوں خوبصورت بہت خوبصورت. امام حسن مصطفیٰ علیہ السلام اتنے خوبصورت تھے کہ جب گھر سے باہر نکلتے تھے تو بازار رک جاتا تھا مدینے کا, لوگ صرف دیکھنے کے لیے رک جاتے تھے ایک مرتبہ امام حسن کی زیارت کر لیں, اتنے خوبصورت تھے. امام اگر رکتے تھے تو باقاعدہ مجمع رک جاتا تھا, بے انتہا خوبصورت امام کی آنکھیں. اور کہتے تھے فرماتے تھے کسی نے پوچھا کہ آپ کس پہ ہیں, تو کہا میں اپنے جد رسول خدا اپنی نانی جناب خدیجہ پہ ہوں, کیونکہ جناب خدیجہ بہت خوبصورت تھی. یہ بنو امیہ نے ان کی توہین میں کہا کہ خوبصورت نہیں, لیکن تو جمال و کمال میں جناب خدیجہ کا ایک مقام تھا. تو امام حسن علیہ السلام نے بے انتہا ان کی خوبصورتی, بنی ہاشم کی خوبصورتی مشہور تھی لیکن ان میں بھی کچھ بہت خوبصورت جنہیں امام رسول خدا نے حسن کہا ہو. رسول خدا اتنے خوبصورت, حضرت علی وہاں, امام حسن مشتبہ حسن بہت خوبصورت. تو اب کردار عمل ہر شے رسول خدا نے آغوش میں لیا, پھر دائیں کان میں اذان کہی, بائیں میں اقامت کہی, اور پھر 7ویں دن 22 یا 23 ماہ رمضان کو, 22 یا 23 کو آپ نے عقیقہ کیا یعنی ان کے لیے قربانی دی, دو دو قربانیاں دی یعنی. اور بے انتہا جو ہے وہ سارے مدینے والوں کا جو یعنی ایک مبارکبادی کا ایک سما بنا. ماہ رمضان کے اندر اللہ سبحانہ وتعالیٰ نے اس مہینے کے وسط میں اسے, جب پورا کا پورا چاند مکمل ہوتا ہے, اس میں اللہ نے ایک بہت مکمل چاند کو اس دنیا میں اتارا. وہ چاند جسے اللہ نے اتارا وہ ہیں حسن مشتبہ, ان کی خوبصورتی مشہور ہے امام حسن مشتبہ علیہ السلام کی. تو آپ کے کمالات, ان کے فیوضات بہت زیادہ ہیں. میں ایک دو معجزات کی طرف اشارہ کروں گا, اس کے بعد تمام کر لوں گا. تو امام حسن مشتبہ علیہ السلام جو ہیں وہ کم سنی سے بچپنے سے صاحب معجزات اور آپ کی بے انتہا کمالات, اور خود اہل سنت کے بڑے بڑے علماء نے لکھا ہے کہ صحابہ بڑے بڑے جلیل القدر صحابہ بھی جو ہیں وہ آپ کے سامنے ایسے زانو ہو کے بیٹھتے تھے. کیوں؟ کیونکہ رسول خدا ان سے محبت کرتے تھے, ان کو اپنے کاندھے پہ اٹھاتے تھے, سواری کرتے تو پش پہ سوار امام حسن حسین ہوتے سجدے میں, اور مباہلہ میں رسول خدا امام حسن مجتبیٰ کو لے کے گئے, انگلی پکڑ کے لے کے گئے. اور آیت تطہیر جب نازل ہوئی تو چادر تطہیر میں امام حسن مجتبیٰ علیہ السلام تھے, اور آپ نے جو ہے وہ امام حسن مجتبیٰ سے متعلق بے انتہا حدیث کہی ہیں کہ اگر عقل جو ہے وہ انسان کی شکل میں ہوتی تو حسن مجتبیٰ کی شکل میں ہوتی, حکمت, دانائی, سمجھداری. امام حسن مجتبیٰ علیہ السلام کی وصیتوں میں سے ہے کہ بچوں سے کہتے ہیں کہ بچوں تم آج بچے ہو, کل تم بڑے ہو گے, سردار ہو گے, اس لیے آج جو میں کچھ کہوں اسے یاد کر لو, حفظ نہ کر سکو تو لکھ لینا تاکہ باتیں یاد رہیں اور کل تم ویسے ہی لوگوں کو آگے بڑھا سکو جیسے آج ہم دنیا کی قیادت کریں, تو بچے سیکھیں. تو امام حسن مجتبیٰ کے بے انتہا کمالات, آپ نے علم, معرفت کے آسمان پہ ایسے ایسے باب رقم کیے ہیں کہ دنیا آج تک دم بخود ہے. امام حسن مجتبیٰ علیہ السلام کے فیصلے اپنی جگہ پہ, لیکن ایک اور صرف ایک بات کی اشارہ کروں گا, تفسیر قرآن میں امام حسن علیہ السلام کے خاص مقام ہے, اور آپ نے اس تفسیر کے اندر ایسے ایسے باب رقم کیے ہیں کہ جب, لیکن بہت سی چیزیں ہم تک پہنچی نہیں آئمہ علیہ السلام کی آج جو ان کے شاگردوں نے لکھی, اور آئمہ علیہ السلام کی بہت سی تعلیمات آج تک ہم تک وہ ساری چیزیں نہیں پہنچ سکیں. شیخ صدوق نے 200 کے قریب کتابیں لکھی آئمہ علیہ السلام کے اقوال پہ اور ان کی حدیث پہ اور ان کی حدیث کی روشنی میں, جن میں سے صرف ہم تک 32 پہنچی ہیں. خود بہت سے آئمہ علیہ السلام کے شاگردوں نے بہت کچھ لکھا جو ہم تک نہیں پہنچا. امام کا صرف ایک موضوع پیش کرنا چاہتا ہوں کہ امام ایک سفر جنگ سے آ رہے تھے, ایک جگہ پہ پہنچے نجف سے قریب, کوفے سے پاس ایک باہر ایک بستی میں پہنچے, تو وہاں پہ ایک آدمی سے کہا, بھئی یہاں پہ آپ کہاں جا رہے ہیں, پانی کیسے پیتے ہیں؟ کہا, بھئی یہاں پہ پانی کا کوئی وہ نہیں ہے بندوبست. تو آپ نے کہا, نہیں پانی تو ہے یہاں. کہا کہ نہیں یہاں پانی نہیں ہے, ہم لوگ فرات تک جاتے, بہت دور جاتے تھے وہاں پانی لینے کے لیے, یعنی اس زمانے میں بہت طویل فاصلہ ہے اس سے جو نہریں نکل رہی ہیں. مولانا نے کہا, لیکن یہاں پانی ہے. تو کہا کہ نہیں ہم نے پانی نہیں دیکھا. امام نے کہا, رکو. امام اترے اور ایک پتھر کو ہٹایا وہاں سے, اور نیچے جو ہے وہ ایک اس کے چشمہ جاری ہوا, اور وہیں سے جس کو آج کہا جاتا ہے بئر امام حسن علیہ السلام, وہ کنواں جو امام حسن مجتبیٰ علیہ السلام نے جسے پانی جاری کیا. ایسے بہت سے معجزات آئمہ علیہ السلام نے, حضرت علیہ السلام سے بھی ایسے معجزات ہیں, آئمہ علیہ السلام سے ایسے بہت سے, امام رضا سے بھی اور آئمہ علیہ السلام سے. تو امام حسن مجتبیٰ نے اس جگہ پہ وہ معجزات, وہ آدمی فوراً ایمان لے آیا, کہا یہاں پہ گزشتہ جو ہے وہ انبیاء علیہ السلام جو گزرے سر زمین پہ, عراق میں بہت زیادہ انبیاء کے گزرے, حضرت ایوب, حضرت ذوالکفل, حضرت یوشع اور بہت سے انبیاء علیہ السلام. حضرت آدم کی قبر وہیں ہے, حضرت نوح وہیں پہ کوفے میں تھے, حضرت اور بہت سے انبیاء. تو کہا کہ ہمیں گزشتہ انبیاء نے بتایا تھا کہ ایک آخری نبی آئیں گے, ان کے وصی جو ہے یہاں سے پانی نکالیں گے. جانے گرامی, آئمہ علیہ السلام کے معجزات, ان کے مقام اور عظمت کو آج بھی دنیا, آج بھی مدینہ چلے جائیے تو وہاں پہ آپ کو دسترخوان ملے گا. دنیا میں کہیں پہ بھی کوئی دسترخوان ہوتا ہے تو لوگ امام حسن مجتبیٰ سے منسوب کرتے ہیں. رزق میں تنگی ہو تو امام حسن مجتبیٰ علیہ السلام کے نام سے دسترخوان مانیے کہ ہم مومنین کو کھانا کھلائیں گے, مستحقین کو کھانا کھلائیں گے, کسی کو بھی کھانا کھلائے اچھے مستحق, یعنی کوئی مومن, ویسے بھی مومن کو کھانا کھلانا ثواب ہے. تو یہ دسترخوان امام حسن مجتبیٰ, اس کے اثرات ہیں. دنیا بھر میں لوگ آج امام حسن مجتبیٰ علیہ السلام کے نام سے لوگوں کو کھانا کھلاتے ہیں, آئیں دعا مانگتے ہیں. پروردگارہ تجھے واسطہ مولا حسن مجتبیٰ کا, اس رات کا واسطہ, ان کی ولادت کا واسطہ, ان کی عظمت کا واسطہ, ہمیں امام زمانہ کا ظہور دیکھنا نصیب فرما, دشمنان اہل بیت کو نیست و نابود فرما, داعش و طالبان کو غارت فرما, مومنین کی حفاظت فرما, کرونا وائرس کا خاتمہ فرما, جن جن مومنوں نے اہتمام کیا ان کے توفیقات میں اضافہ فرما، پروردگارہ جتنے بھی مومن مومنات سننے والے ہیں ان کی سب کی توفیقات میں اضافہ فرما، ان کی دعاؤں کو مستجاب فرما، ہم سب کی عاقبت بخیر فرما۔ تو جب واسطہ اپنے عزت و جلال کا، اس مہینے کا واسطہ، امیر مومنین کا واسطہ، پروردگار ہم سب کو خلوص نیت سے دین کی خدمت کی توفیق عنایت فرما، ہمیں محمد و آل محمد علیہ السلام کی شفاعت آخرت میں نصیب فرما، قبر میں ان کی شفاعت نصیب فرما۔ پروردگارہ مولا حسن مصطفیٰ علیہ السلام کے صدقے میں ہمیں قرآن پڑھنے، سننے، سمجھنے اور اس پہ عمل کرنے کی توفیق عنایت فرما۔ ربنا تقبل منا انک انت السمیع العلیم بحق محمد و آل الطیبین الطاہرین المعصومین۔ والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ اللہم صلی علی محمد و آل محمد وعلی محمد۔